میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا، ہو کرم بحر خاک مدینہ۔
الحمد للہ رب العالمین، والصلاة والسلام على سید الانبیاء والمرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلى آلك وأصحابك يا نور الله۔ رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان ہے، فرض حج کرو، بے شک اس کا اجر 20 غزوات میں شرکت کرنے سے زیادہ ہے، اور مجھ پر ایک مرتبہ درود پاک پڑھنا اس کے برابر ہے۔ ہر برس حج کروں، گرد کعبہ پھروں، یا شہ محترم تاجدار حرم، تیرے عطار کا ہے یہ ارماں شاہ، نکلے طیبہ میں دم تاجدار حرم، یا شہ محترم تاجدار حرم، یا شہ محترم تاجدار حرم۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ حضرت سیدنا ربیع بن سلیمان علیہ رحمت اللہ الحنان فرماتے ہیں، ہم دو بھائی ایک قافلے کے ساتھ حج کے لیے روانہ ہوئے، جب کوفہ پہنچے تو کچھ خریدنے کے لیے جو میجر وہ بازار کی طرف نکلا۔ راستے میں نے ایک عجیب منظر دیکھا کہ ایک ویران سی جگہ پر ایک مردار جانور پڑا ہوا تھا، اور ایک نہایت غریب عورت، غریب خاتون، چاقو سے اس کے گوشت کے ٹکڑے کر کر کے، اس کے گوشت کے ٹکڑے کاٹ کاٹ کے ایک ٹوکری میں ڈال رہی تھی۔ آپ فرماتے ہیں کہ میں نے خیال کیا کہ یہ مردار گوشت لیے جا رہی ہے، جس پر خاموش نہیں رہنا چاہیے کہ ممکن ہے کہ یہ کوئی باورچن ہو، یعنی کہیں جو یہ نوکری کرتی ہو یا باورچن ہو، اور یہی مردار گوشت پکا کر لوگوں کو یہ کھلا دے۔ میں جو ہے وہ اس سوچ سے چپکے سے اس کے پیچھے پیچھے چلتا رہا۔ وہ عورت ایک مکان پر آ کر رکی اور دروازہ کھٹکھٹایا، اندر سے آواز آئی، کون؟ تو اس عورت نے کہا، کھولو، میں ہی بدحال ہوں۔ دروازہ کھلا اور اس میں سے چار لڑکیاں آئیں، جن سے خستہ حالی اور مصیبت کے آثار ظاہر ہو رہے تھے۔ اس عورت نے اندر جا کر وہ ٹوکری ان لڑکیوں کے سامنے رکھ دی اور روتے ہوئے کہا، اس کو پکا لو اور اللہ پاک کا شکر ادا کرو، اللہ پاک کا اپنے بندوں پر اختیار ہے، لوگوں کے دل اسی کے قبضے میں ہیں۔ وہ لڑکیاں اس گوشت کو کاٹ کاٹ کر آگ پر بھوننے لگیں۔ مجھے بڑا دلی افسوس ہوا اور میں نے باہر سے آواز دی، اے اللہ کی بندی، خدا کے لیے اس کو نہ کھانا۔ वो बोली, तुम कौन हो? तो मैंने कहा, मैं एक मुसाफिर हूं। तो वो औरत बोली, हम खुद ही मुकद्दर के कैदी हैं, 3 साल से हमारा कोई पूछने वाला नहीं है, अब तुम हमसे क्या चाहते हो? मैंने कहा, गैर मुस्लिमों के एक फिरके जो कि आग की पूजा करते हैं, इनके सिवा किसी मजहब में भी मुर्दार का गोश्त खाना जायज नहीं है। तो वो औरत बोली, हम खानदान नबूवत के शरीफ यानी सैयद हैं, इन लड़कियों का बाप एक नेक आदमी था, वो अपने ही जैसों से उनका निकाह करना चाहता था, इसकी नौबत ना आई और उसका इंतकाल हो गया, जो विरासत जायदाद उसने छोड़ी वो खत्म हो गई। हमें मालूम है कि मुर्दार खाना जायज नहीं, लेकिन हालत इस्तिरार यानी जान जाने के अंदेशे में जायज हो जाता है, और हमारा 4 दिन का फाका है। मेरे मीठे मीठे इस्लामी भाइयों और मदनी चैनल के नाजरीन, यहां ये भी सुन लीजिए कि बाहर शरीयत जिल्द 3 सफा नंबर 373 पर है, इस्तिरार की हालत में यानी जब के जान जाने का अंदेशा है, अगर हलाल चीज खाने के लिए नहीं मिलती तो हराम चीज या मुर्दार या दूसरे की चीज खाकर अपनी जान बचाए, और इन चीजों के खा लेने पर इस सूरत में मुआखजा यानी बरौज़े क़यामत पूछगछ नहीं, बल्कि ना खाकर मर जाने में मुआखजा है, अगरचे पराई चीज खाने में तामान देना होगा। इसी तरह प्यास से अगर हलाक होने का अंदेशा है यानी प्यास के सबब मर जाने का अंदेशा है, खतरा है, तो किसी चीज को पीकर अपने आप को हलाकत से बचाना फर्ज है। पानी नहीं है और शराब मौजूद है और मालूम है कि इसके पी लेने में जान बच जाएगी, तो इतनी पी ले जिससे ये खतरा जाता रहे। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। हजरत सैयदना रबीउ रहमतुल्लाहि तआला अलैह फरमाते हैं, सैयद खानदान के ये दर्दनाक हालात सुनकर मुझे रोना आ गया और मैं इंतहाई बेचैनी के साथ वहां से वापस हुआ। मैंने भाई के पास आकर कहा कि मेरा इरादा हज का नहीं है। उसने मुझे बहुत समझाया और हज के फजाइल बताए कि हाजी ऐसी हालत में लौटता है कि उस पर कोई गुनाह नहीं रहता वगैरह वगैरह, मगर मैंने बइसरार अपने कपड़े, अहराम की चादरें और जो सामान मेरे साथ था जिसमें 600 दिरहम कैश भी थे, ये सब लेकर मैं चल दिया। बाजार से 100 दिरहम का आटा लिया, 100 दिरहम का कपड़ा खरीदा और बाकी 400 दिरहम आटे में छुपा दिए, और सादात किराम के जो है वो जो सैयद घराना था उनके घर पहुंचा और सब सामान कपड़े आटा वगैरह उनको पेश कर दिया। उस औरत ने अल्लाह पाक का शुक्र अदा किया और इस तरह दुआ दी, ए इब्ने सुलेमान, अल्लाह पाक तेरे अगले पिछले सब गुनाह मुआफ करे और तुझे हज का सवाब और अपनी जन्नत में जगह अता फरमाए और इसका ऐसा बदला अता करे जो तुझ पर भी जाहिर हो जाए। सबसे बड़ी बेटी ने दुआ दी, अल्लाह पाक तेरा अज्र दुगना यानी डबल करे और तेरे गुनाह माफ फरमाए। दूसरी ने इसना दुआ दी, अल्लाह पाक तुझे इससे बहुत ज्यादा अता फरमाए जितना तूने हमें दिया। तीसरी ने दुआ देते हुए कहा, अल्लाह पाक हमारे नाना जान रहमत आलमियान सल्लल्लाहु तआला अलैहि वालिही वसल्लम के साथ तेरा हश्र करे। चौथी ने जो सबसे छोटी थी उसने ये दुआ दी, ए अल्लाह पाक जिसने हम पर एहसान किया तू इसका नेमल बदल यानी अच्छा बदला इसको जल्दी अता कर और इसके अगले पिछले गुनाह मुआफ फरमा। यहां जो है वो हुज्जात का काफिला भी रवाना हो गया। फरमाते हैं हजरत रबी रहमतुल्लाहि ताला अलैह कि यहां जो वो हुज्जात का काफिला भी रवाना हो गया मदीना मुनव्वरा की जानिब, मक्का मुकर्रमा की जानिब, और मैं जो है वो उसकी वापसी के इंतजार में कूफे ही में मजबूरन रुका रहा, यहां तक कि हाजियों की वापसी शुरू हो गई। जो ही हुज्जाज का एक काफिला मेरी आंखों के सामने आया तो अपने हज की सादत से महरूमी पर मेरे आंसू निकल आए। मैं उनसे दुआएं लेने के लिए आगे बढ़ा। जब उनसे मुलाकात करके मैंने कहा, अल्लाह पाक आप हजरत का हज कबूल फरमाए और आपके अखराजात का बेहतरीन बदल अता फरमाए, तो उनमें से एक हाजी ने हैरत का इजहार करते हुए कहा, ये दुआ कैसी? मैंने कहा, ऐसे गमजदा शख्स की दुआ जो दरवाजे तक पहुंचकर हाजिरी से महरूम रह गया। तो वो कहने लगा, बड़े ताज्जुब की बात है कि आप वहां जाने से इनकार करते हैं। क्या आप हमारे साथ अरफात के मैदान में नहीं थे? क्या आपने हमारे साथ शैतान को कंकरियां नहीं मारी थी? और क्या आपने हमारे साथ तवाफ नहीं किए? मैं अपने दिल में सोचने लगा कि यकीनन ये अल्लाह पाक का खुसूसी लुत्फो करम है। इतने में मेरे शहर के हाजियों का काफिला भी आ पहुंचा। मैंने उनसे भी कहा कि अल्लाह पाक आप खुश नसीबों की कोशिश कबूल फरमाए और आपका हज कबूल करे। वो भी हैरान होकर कहने लगे, आपको क्या हो गया? ये अजनबियत कैसी? क्या आप अरफात में हमारे साथ ना थे? क्या हमने मिलजुल कर रमीय जमरात नहीं की, यानी शैतान को हमने कंकरियां नहीं मारी थी? उनमें से एक एक हाजी साहब आगे बढ़े और मेरे करीब आकर कहने लगे कि भाई अनजान क्यों बनते हैं? हम मक्के मदीने में साथ ही तो थे। ये देखिए, जब हम रोजा रसूल की जियारत करके बाबे जिब्रील से बाहर आ रहे थे तो उस वक्त भीड़ की वजह से आपने ये थैली मुझे बतौरे अमानत दी थी, जिसकी मोहर पर लिखा हुआ है मन आमलाना रबिहा, यानी जो हमसे मामला करता है नफा पाता है। ये लीजिए अपनी थैली। हजरत रबी रहमतुल्लाह ताला अलैह फरमाते हैं कि खुदा की कसम मैंने उस थैली को इससे पहले कभी भी ना देखा था। खैर, मैंने थैली ले ली और इशा की नमाज पढ़कर अपना वजीफा पूरा किया और लेट गया और सोचता रहा कि आखिरकार ये किस्सा क्या है। इसी में नींद ने मुझे घेर लिया। मेरी जाहिरी आंख तो क्या बंद हुई कि दिल की आंख खुल गई। अल्हम्दुलिल्लाह अज़्ज़ा वजल, मैंने ख्वाब में जनाब रिसालत मआब सल्लल्लाहु तआला अलैहि वसल्लम के दीदार से शरफ याब हुआ। मैंने अपने मक्की मदनी आका सल्लल्लाहु तआला अलैहि वसल्लम की खिदमत में सलाम अर्ज किया और मुबारक हाथ को चूमा। रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ने मुस्कुराते हुए सलाम का जवाब दिया और इरशाद फरमाया, ए रबी, हम कितने गवाह कायम करें और तुम होके कबूल ही नहीं करते। सुनो, बात यह कि जब तुमने उस खातून पर जो मेरी औलाद में से थी एहसान किया और अपना ज़ाद राह यानी अपना माल इशार करके हज मुलतवी यानी कैंसिल कर दिया, तो मैंने अल्लाह पाक से दुआ की कि वो इसका नेमल बदल तुम्हें अता फरमाए। तो अल्लाह पाक ने एक फरिश्ता तुम्हारी शक्ल का पैदा फरमाया और हुक्म दिया कि वो क्यामत तक हर साल तुम्हारी तरफ से हज किया करे। नीस दुनिया में तुम्हें यह बदला दिया कि 600 दिरहम के बदले 600 दीनार यानी सोने की अशरफियां अता फरमाए। तुम अपनी आंखें ठंडी रखो। अल्लाह पाक के आखिरी रसूल सल्लल्लाहु तआला अलैहि वसल्लम ने फिर थैली की मोहर पर लिखे हुए मुबारक अल्फाज इरशाद फरमाए, मन आमलाना रबिहा, यानी जो हमसे मामला करता है नफा पाता है। हजरत रबी रहमतुल्लाह ताला अलैह फरमाते हैं कि जब मैं सोकर उठा और उस थैली को खोला तो उसमें 600 सोने की अशरफियां थी। सुभान अल्लाह, अल्लाह रब्बुल इज्जत की उन पर रहमत हो और उनके सदके हमारी बेहिसाब मगफिरत हो। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। ए आशिकाने रसूल, कई आजमीन हज सफर के लिए बेताब हैं, मगर आह हालात ना जाने क्या पैगाम देते हैं। बजाहिर जो हालात नजर आ रहे हैं वो तो मुश्किल नजर आते हैं। अल्लाह हमारे हाल पर रहम फरमाए। अल्लाह अज़्ज़ा वजल कादिर मुतलक है। अल्लाह ताला हमें हर साल सफर हज नसीब करे, और जब हमारा आखिरी वक्त हो तो मुस्तफा करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के कदमों में हमें बईमान आफियत मौत नसीब करे, और जन्नतुल बकी हमारा मदफन बनाए, और जन्नतुल फिरदौस में अपने प्यारे हबीब अली सलाम का पड़ोस नसीब फरमाए।
या खुदा ऐसे बाप पाऊं मैं भी मक्के मदीने को जाऊं, मुझको अरमान हज का बड़ा है मौला, मुझको अरमान हज का बड़ा है। या खुदा तुझसे मेरी दुआ है, मुझको अरमान हज का बड़ा है। या खुदा तुझसे मेरी दुआ है।
सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। तो मेरे मीठे मीठे इस्लामी भाइयों और मदनी चैनल के नाजरीन, आज जो बयान का मौजू है वो उन आमाल का है कि जिनके करने से अल्लाह पाक की रहमत से हज का सवाब मिलता है। तो जो आशिकाने रसूल इस साल सफर हज की आस लगाए बैठे हैं वो भी, और जिनके पास हाजिरी मदीना के असबाब नहीं है, जिनके पास हज के असबाब नहीं है, जिनके पास सफर मक्का के असबाब नहीं है वो भी, कोशिश करके इन नेक कामों पर अमल करके यहां रहते हुए हज का सवाब हासिल कर सकते हैं। मगर ये याद रखिए कि हज की अदायगी, हज अदा करना यानी हज करना, वकूफ अरफात करना, तवाफुज ज्यारा करना, ये और है, मगर हज का सवाब मिलना ये कुछ और है। और जिस मुसलमान पर हज फर्ज हो चुका है तो उसको तो ये फर्ज हज अदा करना ही पड़ेगा। तो बयान किए जाने वाले नेक आमाल इन फजाइल और बरकात को हासिल करने के लिए हैं। नीज एक तरह से ये इस तरह जैसे गरीबों दुखियारों गम के मारों के लिए बेहतरीन तोहफा है कि जो बजाहिर हज पर नहीं जा पा रहे और जो जाएं उनको हम नहीं जानते कि कौन सी नेकी मगफरत का सबब बन जाए। यूं तो हज जो वो पूरी जिंदगी में एक ही बार करना साहिब इस्तेताद मुसलमान पर शराइत के साथ फर्ज है, लेकिन अहादीस मुबारका और दीगर रिवायत में कई ऐसे आमाल बयान किए गए हैं कि जिन पर अमल करके बंदा जो है वो उम्रे या हज का सवाब हासिल कर सकता है। अल्लाह पाक के आखिरी नबी मोहम्मद अरबी صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، جو شخص مسلمان بھائی کی ضرورت پوری کرنے کے لیے جائے، اللہ پاک 75,000 فرشتوں کے ذریعے اس پر سایہ فرماتا ہے، جو اس کے لیے دعا کرتے ہیں اور وہ فارغ ہونے تک رحمت چھپا رہتا ہے، اور جب فارغ ہوتا ہے تو اللہ پاک اس کے لیے حج و عمرے کا ثواب لکھتا ہے۔ اور بارے شریعت میں ہے کہ حاجت کے وقت صدقہ کرنا نفل حج سے افضل ہے۔ تو میرے میٹھے میٹھے اسلام بھائی اور مدنی چینل کے ناظرین، آج کل دیکھا جائے تو اس وقت جو ہمارے اطراف میں کئی لوگ جو ہے نا وہ پریشانی کا شکار ہیں، کئی لوگ آزمائشوں میں مبتلا ہیں، بےچارے کیسے کیسے لوگ ہیں کہ جن کے پتہ نہیں کھانے کے کیا معاملات ہوں گے، پینے کے کیا معاملات ہوں گے، پتہ نہیں کیسے رہ رہے ہوں گے، کس طرح اپنی زندگی گزار رہے ہوں گے۔ تو اس میں جو ہے نا کئی ایسے سفید پوش ہوں گے جو آپ کے اطراف ہی میں رہ رہے ہوں گے، جو پروفیشنل بھکاریوں کی طرح سڑکوں پر آ کر، روڈز پر آ کر جو وہ بھیک مانگنے کے عادی نہیں ہوں گے، راشن وغیرہ کے حوالے سے جو راشن مانگنے کے عادی نہیں ہوں گے، اور یہ بےچارے راشن کی لائن میں بھی نہیں لگتے ہوں گے، اور اس طرح جو وہ راشن حاصل بھی نہیں کر سکتے، وہ تو آپ جو ہے وہ اپنے خاندان میں، اپنے اطراف میں، اپنے محلے میں اس طرح کے لوگوں کو تلاش کر کے، یعنی جو صاحب استطاعت ہے، جو لوگوں کی مدد کر سکتے ہیں، وہ اس طرح کے لوگوں کو تلاش کر کے ضرورت مند کی مدد کریں گے اور اس کے ماہانہ خرچہ کا باندھ لیں گے، یا کسی کا قرضہ اتار کر جو ہے وہ اس آزادی دلا دیں گے اور اس کے دل کو راحت پہنچائیں گے، تو کیا بعید کہ اللہ پاک کی رحمت سے آپ کو بھی نفل حج سے زیادہ ثواب مل جائے۔ تیرے پیارے کی دکھی یاری امت آئی اس پر وبا کی ہے آفت، رحم کر بس تیرا آسرا ہے، رحم کر بس تیرا آسرا ہے، یا خدا تجھ سے میری دعا ہے، ہر طرف سے بلاؤں نے گھیرا، آفتوں نے لگایا ہے ڈیرا، ہر طرف سے بلاؤں نے گھیرا، آفتوں نے لگایا ہے ڈیرا، تو ہی اب میرا حاجت روا ہے، تو ہی اب میرا حاجت روا ہے، یا خدا تجھ سے میری دعا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ اللہ پاک کے پیارے رسول صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، جب اولاد اپنے ماں باپ کی طرف نظر رحمت کرے، یعنی رحمت کی نظر کرے، تو اللہ پاک اس کے لیے ہر نظر کے بدلے حج مبرور کا ثواب لکھتا ہے۔ حج مبرور یعنی مقبول حج کا ثواب۔ صحابہ کرام علیہم الرضوان نے عرض کی، اگرچہ دن میں 100 مرتبہ نظر کرے؟ فرمایا، نعم، اللہ اکبر واطیب، یعنی ہاں اللہ سب سے بڑا ہے اور اطیب ہے، یعنی سب سے زیادہ پاک ہے، یقیناً اللہ پاک اسے 100 مقبول حج کا ثواب عنایت فرمائے گا۔ تو میرے میٹھے میٹھے اسلام بھائیوں اور مدنی چینل کے ناظرین، یقیناً ماں باپ کا درجہ بہت بڑا ہے، ان کی دعائیں اولاد کے حق میں مقبول ہوتی ہیں، بس انہیں خوش رکھیے، خوب خدمت کر کے ان کی دعائیں لیجئے، ان کی خوشی ایمان کی سلامتی اور ان کی ناراضی ایمان کی بربادی کا باعث ہو سکتی ہے۔ ماں باپ کا فرما بردار سدا پھلا پھولا اور شاد و آباد رہتا ہے، دنیا میں جہاں کہیں رہے اپنے ماں باپ کی دعاؤں کا فیض اٹھاتا ہے، مشغول جو رہتا ہے ماں باپ کی خدمت میں اللہ کی رحمت سے جاتا ہے وہ جنت میں، ماں باپ کو ایزا جو دیتا ہے شرارت سے جاتا ہے وہ دوزخ میں اعمال کی شامت سے۔ ایک شخص کی ماں سخت بیمار موت کے بچھونے پہ پڑی تھی، اس کے باوجود اس کا نالائق بیٹا اس کے ساتھ بدتمیزی کی، اس نالائق بیٹے نے، اور اس بیچاری کو اکیلا چھوڑ دیا، اور وہ غریب اسی حالت تنہائی میں انتقال کر گئی۔ وقت گزرتا گیا، 30 سال بعد، والدہ کے انتقال کے 30 سال بعد، اس نالائق بیٹے کو اس کی طبیعت خراب ہوئی اور نہایت وہ کمزور ہو گیا، اپنے ہاتھوں کا کیا یوں سامنے آیا کہ رو رو کر کہتا سنا گیا کہ میرے 3 بیٹے ہیں مگر میری بالکل پرواہ نہیں کرتے، میں کئی روز سے بیمار پڑا ہوں مگر ایک بار بھی ملنے نہیں آئے۔ آخر کار وہ اپنی ماں کی طرح رات کو اکیلا مر گیا۔ صبح محلے والوں نے دیکھا، علاقے والوں نے دیکھا کہ اکیلی لاش پر چیونٹیاں اکٹھی ہو چکی تھی اور اس کو کاٹ رہی تھی۔ دل دکھانا چھوڑ دے ماں باپ کا ورنہ ہے اس میں خسارہ آپ کا۔ تو واقعی وہ شخص بڑا خوش نصیب ہے جو ماں باپ کو خوش رکھتا ہے، اور جو بد نصیب ماں باپ کو ناراض کرتا ہے اس کے لیے بربادی ہی بربادی ہے۔ اور یہ بھی حقیقت ہے کہ ماں باپ کو ستانے والا دنیا ہی میں سزا بھی پاتا ہے۔ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، اللہ پاک چاہے تو سب گناہوں کی سزا قیامت کے لیے اٹھا رکھتا ہے، مگر ماں باپ کی نافرمانی کی سزا جیتے جی پہنچاتا ہے۔ تو یا عاشقان رسول، میرا آپ کو ایک ہمدردانہ مشورہ ہے، اگر آپ کے ماں باپ یا ان میں سے کوئی ایک ناراض ہے تو فوراً سے پیشتر جتنا جلد ہو سکے ہاتھ جوڑ کر، پاؤں پکڑ کر اور رو رو کر معافی تلافی کر لیجئے، انہیں راضی کر لیجئے، ان کی ناراضی دور کر لیجئے، اور جو ان کے جائز مطالبات ہیں، جو آپ کر سکتے ہیں، جو آپ کے اختیار میں ہے، وہ پورے کر دیجئے، کہ اسی میں آپ کی دونوں جہانوں کی بھلائیاں ہیں۔ اور وہ شخص کس قدر بد نصیب ہے جس کے ماں باپ ناراضی کی حالت میں فوت ہو گئے ہوں، اس کو چاہیے، جس کے والدین ناراضی کی حالت میں فوت ہو گئے، اب تو ظاہر ان کو راضی کس طرح کرے، تو اسے چاہیے کہ اب ان کے لیے کثرت کے ساتھ دعائے مغفرت کرے، یعنی بار بار دعائے مغفرت کرتا رہے، کثرت کے ساتھ دعائے مغفرت کرتا رہے، کہ مرنے والے کے لیے سب سے بڑا تحفہ مغفرت کی دعا کرنا ہے، اور ان کی طرف سے خوب خوب ایصال ثواب کرے، یعنی اس طرح دعائے مغفرت کہ یا اللہ عزوجل میرے والدین کو بخش دے، یا اللہ میرے والدین کی مغفرت فرما۔ تو یہ دیکھیں دو جملے ہیں، یا اللہ میری والدین کی مغفرت فرما، یا اللہ میرے والدین کو بخش دے، تو یہ دعا مانگتا رہے، और खूब खूब जो है वो इन्हें इसाले सवाब करता रहे, जैसे सल्लल्लाहु अलैहि मोहम्मद ये दुरूद शरीफ पढ़ा, या अल्लाह इसका सवाब मेरे वालिदैन को पहुंचा, नमाज पढ़ी या अल्लाह इसका सवाब मेरे वालिदैन को पहुंचा, कोई भी नेक अमल किया तो उसके बाद कह दे, दुआ कर दे या अल्लाह इसका सवाब मेरे मरहूम वालिदैन को पहुंचा। खैर इसाले सवाब जो है वो मुर्दों को भी हो सकता है और जिंदों को भी हो सकता है। तो औलाद की तरफ से मुसलसल नेकियों के तहाइफ ये तोहफे जब पहुंचेंगे तो उम्मीद है कि वालिदैन मरहूमैन ये भी राजी हो जाएंगे। कि रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, किसी के मां बाप दोनों या एक का इंतकाल हो गया और ये उनकी नाफरमानी करता था, अब उनके लिए हमेशा इस्तिग़फार करता रहता है यहां तक कि अल्लाह अज़्ज़ वजल उसको नेकोकार लिख देता है, और हो सके तो मकतबतुल मदीना से जो है वो कुतुब और रसाइल यानी किताब रिसाले वगैरह लेकर वालिदैन के ईसाले सवाब के लिए जो है वो इसे तकसीम कीजिए। अगर इस पे आप वालिदैन वगैरह के नाम लिखवाना चाहते हैं, जैसे मदनी पंसूरा लिया और आप चाहते हैं कि वालिदैन के ईसाले सवाब के लिए, और आप इसमें नाम भी लिखवाना चाहते हैं या ये मजमून वगैरह कोई के मेरे वालिदैन के ईसाले सवाब के लिए फला फला मरहूम के लिए, तो इसके लिए जो है वो आप चाहें तो मकतबतुल मदीना से रब्ता कर सकते हैं और मकतबतुल मदीना जो वो ये सहूलत भी देता है। और वालिदैन की खिदमत के बारे में मजीद मालूमात के लिए, इनके आदाब के बारे में मजीद मालूमात के लिए अमीर अहले सुन्नत का एक रिसाला है समुंदरी गुम्बत, इसका मुताला कीजिए। और ये रिसाला जो है वो आप दावत इस्लामी की जो वेबसाइट है www.dawatislami.net इससे आप फ्री में भी डाउनलोड कर सकते हैं। तो ये मेरे मीठे मीठे इस्लामी भाई और मदनी चैनल के नाजरीन, जैसा कि मैंने एक रिवायत सुनाई कि जो अपने वालिदैन की तरफ अपने वालिदैन को रहमत की नजर से देखे तो उसे जो हज का सवाब मिलता है, तो अब अगर किसी को ये ख्याल है कि जिसके वालिदैन फौत हो चुके हैं उसे ये ख्याल है कि मैं ये सवाब कैसे हासिल कर सकता हूं, तो सुनिए कि फरमाने मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम है, जो सवाब की नियत से अपने वालिदैन दोनों या एक की कब्र की जियारत करे हज मकबूल के बराबर सवाब पाए, और जो बकसरत उनकी कब्र की जियारत करता हो फरिश्ते उसकी कब्र की यानी जब ये फोत होगा जियारत को आए। तो जिनके वालिदैन या उनमें से कोई एक अगर फोत हो गए हैं तो उनको चाहिए कि उनकी तरफ से कि वो गफलत ना करे बल्कि उनकी कब्र पर हाजिरी देता रहे और इन्हें खूब से खूब ईसाले सवाब करता रहे। और ईसाले सवाब का मैंने आपको तरीका बता दिया कि या अल्लाह जो कुछ मैंने पढ़ा इसके सवाब मरहूम वालिद को पहुंचा, मरहूम वालिदा को पहुंचा, इस तरह कह दे। तो मेरे मीठे इस्लाम भाई और मदनी चैनल के नाजरीन, हमारा जो मौजू है उन अमाल का बयान के जिनसे जो वो हज या उम्रे का सवाब मिले। तो आइए मजीद हम आगे चलते हैं। कभी तो जिसे वालिदैन के हवाले से कलाम हो रहा था, मुस्तफा जाने रहमत सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमान आलीशान है, जो तहारत यानी वुजू या गुस्ल करके अपने घर से फर्ज नमाज के लिए निकला उसका अज्र ऐसा है जैसा हज करने वाले मुहरिम यानी अहराम बांधने वाले का, और जो चाश्त के लिए निकला उसका अज्र उमरा करने वाले की मिसल है, और एक नमाज से दूसरी नमाज तक के दोनों के दरमियान में कोई लगवियात ना हो इल्लियीन में लिखी जाती है यानी दर्जाए कबूल को पहुंचती है। हदीस पाक के इस हिस्से के जो तहारत यानी वुजू या गुस्ल करके अपने घर से फर्ज नमाज के लिए निकला उसका अज्र ऐसा है जैसा हज करने वाले मुहरिम यानी अहराम बांधने वाले का है, तो उसके तहत जो है वो मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाह ताला अलैह मिरात शरह मिशकात में फरमाते हैं, क्योंकि हाजी जो है ये काबे में जाता है, हाजी काबे में जाता है और ये शख्स मस्जिद में जाता है, ये दोनों अल्लाह के घर हैं, काबा भी अल्लाह का घर है और मस्जिद भी अल्लाह का घर है, जाम मस्जिद है ये भी अल्लाह के घर है ना। कि आप देखें कि ये जो मस्जिद है, चाहे हमारे मोहल्ले में, हमारे इलाके में कितनी ही बड़ी मस्जिद हो या बाजार कितनी ही जो है वो छोटी मस्जिद हो, इमारत यानी इसकी छोटी हो, है तो मस्जिद, कि हम इसे अपनी नहीं चला सकते, हमें जो है वो हम इसे फजूल बात नहीं कर सकते, हम इसे कारोबारी बात नहीं कर सकते, कि यही मस्जिद है, यही जमीन का हिस्सा है, इसी हिस्से से अगर हम बाहर आए तो हम कारोबार कर सकते हैं, कारोबारी बात कर सकते हैं, और जैसे भी इस हिस्से में हम दाखिल हुए तो यहाँ कारोबारी बात नहीं कर सकते, यही जमीन का हिस्सा है, से हम बाहर आए यहाँ और यहाँ देखे कितना फर्क है, कि इस हिस्से में यानी मस्जिद अगर हम दाखिल हो और नवई तो सुन्नत एहतिकाफ अगर कह लें, यानी एहतिकाफ की नियत कर लें, तो जब तक हम रहेंगे मस्जिद में हमें एहतिकाफ का सवाब मिलता रहेगा, क्योंकि मस्जिद से बाहर अगर हम यही एहतिकाफ की नियत नहीं कर सकते, अगर किसी ने नियत की भी तो सवाब नहीं मिलेगा। तो देखिए मस्जिद और इसमें कितना फर्क है, ये भी बैतुल्लाह, ये भी अल्लाह ताला का घर है। खैर तो मुफ्ती साहब फरमाते हैं कि दोनों अल्लाह ताला के घर हैं। हाजी हज का एहराम बांधता है और ये नमाज की नियत से घर से निकलता है, और जैसे कि हज खास तारीखों में होता है, मगर हाजी घर से निकलने से लौटने तक हर वक्त अज्र पाता है, ऐसे ही नमाज की जमात अगरचे खास वक्त में होगी मगर नमाजी के निकलने से वापस आने तक अल्लाह ताला की रहमत ही में रहता है। मजीद इरशाद फरमाते हैं, ख्याल रहे कि नमाज चाश्त और दीगर नवाफिल अगरचे घर में अफजल है, लेकिन अगर घर के मशागिल यानी बच्चों के शोर की वजह से मस्जिद में पढ़े तो भी बेहतर। तो यहां यही मुराद है। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमान आलीशान है, जो सुबह को मस्जिद की तरफ भलाई सीखने या सिखाने के इरादे से चलेगा उसे कामिल हज करने वाले का सवाब मिलेगा। सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह। तो ए आशिकान रसूल, ए दावत इस्लामी के 12 मदनी काम करने वाले, तुम्हें मुबारक हो कि इन 12 मदनी कामों में एक मदनी काम बादे फज्र मदनी हलका लगाना भी है, कि जिसमें कुरान पाक की तफसीर, दरसे फैजान सुन्नत और जो सिलसिला तारिया में मुरीद हैं, तो ये जो अपने बुजुर्गों के वसीले से जो है वो दुआ करते हैं, यानी शजरा पढ़ना भी इसमें होता है, इस मदनी हलके में, बादे फज्र मदनी हलके में। तो रिजाए इलाही अज़्ज़ा वजल के हुसूल के लिए इल्मे दीन सीखने या सिखाने के लिए इस मदनी हलके को लगाने या इसमें शिरकत करने के जो आशिकान रसूल सआदत पाते हैं, तो अल्लाह की रहमत से उम्मीद है कि इनको पूरे हज करने वाले का सवाब अता हो। तो जो इन मदनी हलकों में शिरकत नहीं करते वो भी नियत कर लीजिए, और अभी तो जो सूरत हाल है उसके मुताबिक चलें। जो दे रोज दो दरसे फैजान सुन्नत, मैं देता हूं उसको दुआए मदीना, जो नेकी की दावत की धूमें मचाए, मैं देता हूं उसको दुआए मदीना, या तार मक्के से जिंदा सलामत, तड़पता हुआ काश आए मदीना। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। मीठे मीठे इस्लामी भाइयों, एक नहीं 10 हज का सवाब हासिल करने वाला एक नेक अमल सुनिए और इस पर अमल करने के लिए तैयार हो जाइए। चुनाचे जन्नती सहाबी हजरत सैयदना अली मुर्तजा रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि रसूल अल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, जिसने सूरह यासिन की तिलावत की उसके लिए 10 हज का सवाब है, और फरमाते हैं कि जिसने इसे लिख कर पिया तो उसके पेट में 1000 यकीन और 1000 रहमतें दाखिल हो जाएंगी और उससे हर तरह का खोट और बीमारी निकल जाएगी। रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, तौरात में सूरह यासीन का नाम मुइम्मतुन है, मुइम्मा, کیونکہ یہ اپنی تلاوت کرنے والے کو دنیا و آخرت کی بھلائی عطا کرتی ہے، اس سے دنیا و آخرت کی بلائیں دور ہوتی ہیں اور آخرت کی ہولناکیوں سے نجات بخشتی ہے، اور اس کا نام دافعہ اور قاضیہ بھی ہے، کیونکہ یہ اپنی تلاوت کرنے والے سے ہر برائی کو دور کر دیتی ہے اور اس کی ہر ضرورت پوری کرتی ہے۔ تو جس شخص نے اس کی تلاوت کی یہ اس کے لیے 20 حج کے برابر ہے، اور جس نے اس کو سنا اس کے لیے اللہ پاک کی راہ میں 1000 دینار خرچ کرنے کے برابر ہے، اور جس نے اس کو لکھا پھر اسے پیا تو اس کے پیٹ میں 1000 دوائیں، 1000 نور، 1000 یقین، 1000 برکتیں اور 1000 رحمتیں داخل ہوں گی، اور اس سے ہر دھوکہ اور بیماری نکال دیتی ہے۔ ہر روز میں قرآن پڑھوں، کاش خدایا اللہ تلاوت میں میرے دل کو لگا دے۔ آمین۔ بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ صحابی ابن صحابی حضرت سیدنا عبداللہ بن عباس رضی اللہ تعالی عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، الجمعہ تو حج المساکین، یعنی جمعہ کی نماز مساکین کا حج ہے، اور دوسری روایت میں الجمعہ تو حج الفقراء، یعنی جمعہ کی نماز غریبوں کا حج ہے۔ اللہ پاک کے آخری نبی محمد عربی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، بلا شبہ تمہارے لیے ہر جمعہ کے دن میں ایک حج اور ایک عمرہ موجود ہے، لہذا جمعہ کی نماز کے لیے جلدی نکلنا حج ہے، اور جمعہ کی نماز کے بعد عصر کی نماز کے لیے انتظار کرنا عمرہ ہے۔ حضرت سیدنا امام غزالی رحمت اللہ تعالی علیہ فرماتے ہیں، نماز جمعہ کے بعد عصر کی نماز پڑھنے تک مسجد ہی میں رہے، اور اگر نماز مغرب تک ٹھہرے تو افضل ہے۔ کہا جاتا ہے کہ جس نے جامع مسجد میں جمعہ ادا کرنے کے بعد وہیں رک کر نماز عصر پڑھی اس کے لیے حج کا ثواب ہے، اور جس نے وہیں رک کر مغرب کی نماز پڑھی اس کے لیے حج اور عمرے کا ثواب ہے۔ اور نماز جمعہ ادا کرنے کے بعد افضل یہ ہے کہ اللہ پاک کا ذکر کرتے، اس کی نعمتوں میں غور و فکر کرتے، اس توفیق پر اس کا شکر ادا کرتے، اور اپنی کوتاہیوں کی وجہ سے ڈرتے ہوئے گھر کی طرف لوٹے، اپنی کوتاہیوں یعنی نافرمانیوں غلطیوں، تو اس کی وجہ سے ڈرتے ہوئے اللہ تعالی سے ڈرتے ہوئے گھر کی طرف لوٹے، اور غروب آفتاب تک اپنے دل اور زبان کی نگرانی کرے کہ اس سے فضیلت والی گھڑی یعنی مغرب سے کچھ دیر قبل دعا کی قبولیت کی مبارک ساعت یہ فوت نہ ہو جائے۔ اور اس بارے میں مزید معلومات چاہیں تو امیر سنت کا رسالہ ہے فیضان جمعہ، اس کا مطالعہ فرما لیں، اور مزید یہ کہ اگر آپ ذہن نصیب نماز کے احکام کتاب لے لیں تو اس میں بھی یہ رسالہ موجود ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، جو اللہ کے لیے صبح کو 100 بار سبحان اللہ پڑھے اور 100 بار شام کو، تو اس کی طرح ہوگا جو 100 حج کرے۔ مفتی احمد یار خان نعیمی رحمت اللہ تعالی علیہ اس حدیث پاک کے تحت فرماتے ہیں، شروع دن میں 100 بار سبحان اللہ کہے اور شروع رات میں بھی 100 بار تو اس سے 100 نفلی حج کے برابر ثواب ملے گا۔ یہاں مرقات نے فرمایا کہ تسبیح سے مراد حضور دل یعنی دل حاضر کر کے توجہ کے ساتھ تسبیح پڑھنا ہے، اور حج سے مراد وہ حج ہیں جو غفلت سے کیے جائیں، مطلب یہ ہے حضور قلبی کے ساتھ آسان نیکی غفلت کے مشکل اعمال سے افضل ہوتی ہے. یعنی اگر بندے کا دل حاضر ہے, اللہ تعالی کی طرف اس نے لو لگائی ہوئی ہے اور اب جو ہے نا یہ آسان نیکی کر رہے, تو یہ آسان نیکی اس مشکل عمل سے افضل ہے جو وہ غفلت میں کر رہا ہے. اور خیال رہے کہ حج کا ثواب ملنا اور ہے, اور حج کی ادا یعنی حج ادا کرنا یہ اور ہے. اور یہاں جو ہے وہ حج کے ثواب کا ذکر ہے, نہ کہ حج کے ادا کرنے کا, کہ ریاست کے یہی دن ہیں. بڑھاپے میں کہاں ہمت, جو کچھ کرنا ہے اب کر لو, ابھی نوری جوان تم ہو. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. تو میرے میٹھے میٹھے اسلام بھائی اور مدنی چینل کے ناظرین, یہ مفتی اعظم ہند رحمت اللہ تعالی علیہ کا شعر ہے کہ آپ رحمت اللہ تعالی علیہ اپنے آپ سے فرماتے ہیں کہ ریاضت کے یہی دن ہیں, کہ بڑھاپے میں کہاں ہمت ہوتی ہے. ظاہر ہے کہ جب بندہ جوان ہوتا ہے تو اس میں یہ ریاضت بھی کر سکتا ہے, خوب سے خوب نیک اعمال کر سکتا ہے, نیکیاں کر سکتا ہے, نوافل ادا کر سکتا ہے, خوب سے خوب نیک کام کر سکتا ہے. جبکہ جب بندہ بوڑھا ہو جاتا ہے تو پھر ہمت کہاں ہوتی ہے. تو ہمیں چاہیے کہ اپنے بزرگوں کے طریقے پر عمل کرتے ہوئے, ان کی سوچ پر چلتے ہوئے, ابھی جوانی ہی میں اللہ تعالیٰ کی عبادت کریں, جوانی ہی میں توبہ کر لیں, جوانی ہی میں اپنی زندگی, اپنی جوانی جو ہے عبادت میں گزار دیں, اس کی رضا میں گزار دیں. ورنہ بعض لوگ کہتے ہیں نا کہ میں جب بوڑھا ہوں گا تب توبہ کر لوں گا, ابھی تو میری زندگی بہت ہے, ابھی تو میں تھوڑا تو میں دنیا تو دیکھ لوں, ابھی تو میں نے دیکھا ہی کیا ہے, بعد میں عبادت بھی کر لوں گا, بعد میں توبہ بھی کر لوں گا, بعد میں گناہوں سے بھی بچ جاؤں گا. اے میرے میٹھے اسلام بھائیو, یاد رکھیے کہ زندگی کا کوئی بھروسہ نہیں, کسی کو نہیں پتا کہ وہ کب تک زندہ رہے گا, کسی کو نہیں پتا کہ اس کی موت کب آنی ہے. آپ دیکھیں کہ موت کس طرح آتی ہے, کہ بھلا چنگا رات سویا تھا, جب صبح اٹھایا تو اس کا انتقال ہو چکا تھا. بندہ سڑک پہ جا رہا ہوتا ہے, پیچھے سے کوئی گاڑی آتی ہے مار کے چلے جاتی ہے. بندہ گاڑی میں جا رہا ہوتا ہے, یہی شخص کسی اور کی گاڑی کو مارتا ہے اور خود مر جاتا ہے. تو یاد رکھیے کہ موت تو برحق ہے, موت کا وقت مقرر ہے, مگر ہمیں نہیں معلوم کہ ہماری موت کب آئے گی. تو لہذا ہمیں چاہیے کہ ہم اپنی زندگی اللہ تبارک و تعالی کی رضا میں گزاریں, اس کی عبادت میں گزاریں, نیکیوں پر عمل کرتے ہوئے گزاریں, توبہ کرتے ہوئے گزاریں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. اگر آپ اپنی زندگی نیکیوں میں گزارنا چاہتے ہیں, گناہوں سے بچتے ہوئے اپنی زندگی گزارنا چاہتے ہیں, تو آپ دعوت اسلامی کے مدنی ماحول سے وابستہ ہو جائیں, عملاً وابستہ ہو جائیں, پھر دیکھیں گے آپ کی زندگی میں کیسا نکھار آتا ہے, آپ کی سوچ میں کیسا نکھار آتا ہے, آپ کے لیے نیکیاں کرنا کتنا آسان ہو جائے گا, آپ کے لیے ثواب کمانا کتنا آسان ہو جائے گا, نماز ادا کرنا کتنا آسان ہو جائے گا. تو لہذا ہمیں چاہیے کہ اپنی زندگی قرآن و سنت کے مطابق گزارنے کے, اسی میں عافیت دے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. جنتی صحابی حضرت سیدنا عثمان غنی رضی اللہ تعالی عنہ نے 12-24 سورۃ الزمر آیت نمبر 63 کے اس حصے, لہو مقالید السماوات والارض, اسی کے لیے ہیں آسمانوں اور زمین کی کنجیاں یعنی چابیاں. اس کی تفسیر رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم سے پوچھی تو آپ علیہ الصلوۃ والسلام نے ارشاد فرمایا, تم نے مجھ سے جس شے کے متعلق پوچھا ہے اس کے بارے میں تم سے پہلے کسی نے نہیں پوچھا, اور اس کی تفسیر یہ کلمات ہیں, لا الہ الا اللہ واللہ اکبر سبحان اللہ العظیم وبحمده ولا حول ولا قوة الا باللہ واستغفر اللہ الاول والآخر والظاہر والباطن له الملک وله الحمد بیده الخیر وهو على كل شيء قدیر. پھر ارشاد فرمایا, جو یہ کلمات صبح و شام 10 مرتبہ پڑھے اسے چھ فضیلتوں سے نوازا جاتا ہے. نمبر ایک، اسے شیطان اور اس کے لشکریوں سے محفوظ کر دیا جاتا ہے. نمبر دو، اسے ایک قنطار یعنی ایک مخصوص مقدار اجر دیا جاتا ہے. نمبر تین، جنت میں اس کا ایک درجہ بڑھا دیا جاتا ہے. نمبر چار، اللہ پاک اس کا نکاح حور عین سے فرما دیتا ہے. اور نمبر پانچ، اس کے پاس 12 فرشتے حاضر ہوتے ہیں. اور نمبر چھ، اسے حج اور عمرے کا ثواب ملتا ہے. رضا الہی کے لیے دوستی رکھنے والے دو افراد کے آپس میں ملاقات ہوئی تو ایک نے دوسرے سے پوچھا، آپ کہاں سے آ رہے ہیں؟ دوسرے نے کہا، ہمیں اللہ پاک کے حرمت یعنی عظمت والے گھر کا حج اور رسول کریم صلی اللہ تعالی علیہ وسلم کے روزہ پاک کی زیارت کر کے آ رہا ہوں. اور پھر اس نے پوچھا، آپ کہاں سے آ رہے ہیں؟ تو پہلے نے بتایا، اپنے ایک بھائی سے ملاقات کر کے آ رہا ہوں جس سے میں اللہ پاک کے لیے محبت کرتا ہوں. تو دوسرا کہنے لگا، کیا آپ مجھے اپنی ملاقات کی فضیلت یعنی اجر و ثواب تحفے میں دیتے تاکہ میں اپنے حج کا ثواب آپ کو تحفے میں دے دوں؟ یہ سن کر پہلا شخص کچھ دیر کے لیے سوچ میں پڑ گیا. اتنے میں کسی نے غیب سے آواز دی، پکارنے والا نظر نہیں آ رہا تھا مگر اس کی آواز سنائی دے رہی تھی. وہ کہہ رہا تھا، اللہ پاک کے لیے مسلمان بھائی سے ملاقات کرنا بارگاہ الہی میں 100 حج سے افضل ہے، سوائے حجت الاسلام یعنی فرض حج کے. رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، جو شخص ہفتے کے دن 4 رکعت نماز پڑھے، ہر رکعت میں 1 بار سورہ فاتحہ اور 3 بار سورہ اخلاص پڑھے، سلام پھیرنے کے بعد آیت الکرسی پڑھے، تو اللہ پاک ہر حرف کے بدلے اس کے لیے ایک حج اور عمرے کا ثواب لکھتا ہے. ہر حرف کے بدلے ایک سال کے روزوں اور رات کے قیام کا ثواب بڑھاتا، ہر حرف کے بدلے ایک شہید کا ثواب عطا فرماتا ہے، اور بروز قیامت وہ انبیاء اور شہداء کے ساتھ عرش الہی کے سائے میں ہوگا. ہر وقت جہاں سے کہ انہیں دیکھ سکوں میں، جنت میں مجھے ایسی جگہ پیارے خدا دے. خادم نبی حضرت سیدنا انس رضی اللہ تعالی عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، جس نے مغرب کی نماز جماعت کے ساتھ ادا کی اس کے لیے مقبول حج اور عمرے کا ثواب لکھا جائے گا، اور وہ ایسا ہے گویا یعنی جیسے اس نے شب قدر میں قیام کیا. رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے نماز فجر کے متعلق ارشاد فرمایا، جس نے اچھی طرح وضو کیا پھر اس مسجد کی جانب چلا جس میں نماز پڑھی جاتی ہے، تو ہر قدم کے بدلے اسے ایک نیکی ملتی ہے اور ایک گناہ مٹا دیا جاتا ہے، جبکہ نیکی کا اجر 10 گنا ہوتا ہے. اور جب وہ نماز ادا کر کے طلوع آفتاب کے وقت واپس لوٹتا ہے تو اس کے جسم پر موجود ہر ہر بال کے بدلے ایک نیکی لکھی جاتی ہے، اور وہ ایک مبرور یعنی مقبول حج کا ثواب پا کر لوٹتا ہے. لیکن اگر وہ وہیں بیٹھ جائے اور نفل پڑتا رہے تو اس کے ہر جلسے کے بدلے 10 لاکھ نیکیاں لکھی جاتی ہیں، اور جو نماز عشاء ادا کرے اس کے لیے بھی اتنی نیکیاں لکھی جاتی ہیں، لیکن وہ عمرے اور حج مبرور کا ثواب لے کر لوٹتا ہے. تو یہ یاد رہے کہ وہ فجر کے بعد نفل پڑھتا رہے، یعنی یہ کہ جب فجر کا وقت چلے جائے اور 20 منٹ جو ہے نا طلوع آفتاب کو ہو جائے اس کے بعد نفل پڑھتا رہے. رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے حضرت سیدنا عثمان بن مضعون رضی اللہ تعالی عنہ سے فرمایا، اے عثمان، جو شخص فجر کی نماز بعد جماعت ادا کرے پھر طلوع آفتاب تک اللہ پاک کا ذکر کرتا رہے اس کے لیے حج مبرور اور مقبول عمرے کا ثواب ہے. ایک اور حدیث پاک میں ہے کہ جو نماز فجر با جماعت ادا کر کے ذکر اللہ کرتا رہے یہاں تک کہ آفتاب بلند ہو جائے پھر 2 رکعت نماز اشراق پڑھے تو اسے حج و عمرے کا ثواب ملے گا. تو اے میرے میٹھے اسلام بھائیوں اور مدنی چینل کے ناظرین، एक बार फिर ये मदनी फूल सुन लीजिए कि हज और उम्रे का सवाब मिलना ये और है, जबकि हज करना और उम्रा करना ये कुछ और है। कि इसका मतलब हरगिज ये नहीं कि लोग जो है वो हज करना छोड़ दें और उम्रा करना छोड़ दें और सिर्फ इशराक पढ़ लिया करें। तो मेरे मीठे मीठे इस्लामी भाइयों और मदनी चैनल के नाजरीन, आज हमने सुना उन आमाल का बयान के जिनके करने से हज या उम्रे का सवाब मिलता है। तो मेरे मीठे इस्लामी भाइयों, कोशिश करके जो नेक आमाल जिक्र किए गए उन पर अमल करते रहिए और खूब से खूब जो है वो सवाब कमाते रहिए। नफली हज का सवाब हासिल कीजिए और उम्रे का सवाब कमाइए। अल्लाह ताला से दुआ है कि खूब से खूब हमें जो है वो इन आमाल पर अमल करने की तौफीक अता फरमाए। रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमान है, जो शख्स वुजू करके मेरी मस्जिद में नमाज पढ़ने के इरादे से निकले, यानी मस्जिद नबवी शरीफ में जो है वो नमाज पढ़ने के इरादे से निकले, ये उसके लिए एक हज के बराबर है। अल्लाह तबारक व तआला से दुआए कि हमें उन आमाल करने की तौफीक और सआदत अता फरमाए कि जिनसे हज का सवाब मिलता है और हमें हर साल हज नसीब करे, हाजिर मदीना बार बार नसीब करे, बार बार हमें उम्रे नसीब करे। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम।
मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों का, हो करम बहरे खाके म